आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नितान्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशू ख्रीष्टको मधुर सामर्थ्य नाममा आज पनि तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह तथा नमस्कार। प्रिय श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी मती रचित सुसमाचार 17 अध्याय पद 14 अगाडि देख्नेछौ। सम्भवत हामी 18 अध्याय 35 पदसम्म आज देख्नेछौ। अघिल्लो दिनमा हामीले देखिसकेका छौ डाँडामा येशूको रूप परिवर्तन, अनि परमेश्वरले स्वर्गीयबाट उहाँको विषयमा साक्षी दिनुभयो कि यिनी मेरा प्रिय पुत्र हुन् जसमा म प्रसन्न छु, तिमीहरूले उनका कुरा सुन। त्यसपछि येशू प्रभुले आफ्नो यरूशलेममा मृत्यु र त्यसपछि पुनरुत्थान जबसम्म हुँदैन तबसम्म यो दर्शनको बारेमा कसैलाई नबताउनु उहाँका चेलाहरूलाई कड़ा आदेश दिनुभयो। त्यसपछि येशु डाँडाबाट तल झर्नुभयो। त्यहाँ उहाँले भूत लागेका ठिटोलाई निको पार्नुहुन्छ। मती 17:14-16 भनिएको छ, तब उहाँहरू भीड़ भएको ठाउँमा आउनुभएपछि एकजना मानिसले उहाँको सामु आई घुँडा टेकेर भन्यो, प्रभु मेरो छोरामाथि दया गर्नुहोस्, किनकि त्यसलाई छारे रोग लागेको छ र ठूलो कष्ट भोग्दैछ। त्यो कहिले आगोमा पर्छ, कहिले पानीमा पस्दछ। मैले त्यसलाई तपाईँका चेलाहरू कहाँ ल्याए तर तिनीहरूले त्यसलाई निको पार्न सकेनन्। मित्र, यो कस्तो दयनीय कुरा छ। किन तिनीहरूले त्यो गर्न सकेनन्? किन प्रभुका चेलाहरूले तिनलाई ठिक गर्न सकेनन्? पहिलो कुरा, चेलाहरूसँग त्यति ठूलो विश्वास नभएको हुन सक्छ। दोस्रो कुरो, बिरामीमा विश्वास हुन नसकेको पनि हुन सक्छ। सायद चेलाहरूले सोचे होला, ओ यो त खतरनाक बिमार हो, हामी निको पार्न सक्दैनौ होला, शरममा परिन्छ होला, अनि बिमारी पट्टीबाट पनि विश्वास थिएन होला कि यी चेलाहरूसँग चंगाई गर्ने ठिक गर्ने शक्ति छ। हुन सक्छ तिनीहरूले खालि ख्रिष्टको आश्चर्य कर्मको बारेमा मात्र सुनेका थिए र देखेका थिए। कुरा जेसुकै होस्, त्यहाँ अविश्वास भएको स्पष्ट हुन्छ। अनि 17 भनिएको छ, तब येशूले भन्नुभयो, ए अल्पविश्वासी र भ्रष्ट पुस्ता, कहिलेसम्म म तिमीहरूको साथमा रहनेछु? कहिलेसम्म मैले तिमीहरूलाई सहनु? त्यसलाई यहाँ म कहाँ ल्याऊ? ए अल्पविश्वासी र अटेरी मानिस, यो कथन चाहिँ तपाईँ र मेरो निम्ति र हाम्रो मण्डलीको निम्ति उपयुक्त हुन सक्छ। त्यसलाई यहाँ म कहाँ ल्याऊ? मित्र, येशू नै महान डाक्टर हुनुहुन्छ। आफ्नो समस्या, आफ्नो कुनै पनि स्थिति उहाँ कहाँ हामी ल्याउन सक्छौ? अनि 18 हामी देख्दछौ, येशूले त्यसलाई हकार्नुभयो र भूतात्मा त्यसबाट निस्किगयो, त्यो केटो तुरुन्तै निको भयो। मित्र, प्रभुले आफ्ना चेलाहरूलाई हकार्नुभयो, त्यसपछि उहाँले भूतहरूलाई हकार्नुभयो। हुन सक्छ यो अति नै खराब खालको भूतले ग्रसित मामला थियो। अनि 19:20 हामी पढ्छौ, तब चेलाहरूले येशू कहाँ गुप्तमा आएर भने, हामीहरूले त्यसलाई किन निकाल्न सकेनौ? उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरूका अल्पविश्वासको कारणले हो। साँच्चै म तिमीहरूलाई भन्दछु कि तिमीहरूमा एउटा रायोको दाना जति विश्वास भएदेखि यस डाँडालाई यहाँबाट हटिजा भन्यौ भने त्यो हटिजानेछ र तिमीहरूका निम्ति केही असम्भव हुने छैन। मित्र, देख्नुभयो, अविश्वासको कारणले तिनीहरूले भूत आत्मा त्यस बिमारीको जीवनदेखि निकाल्न सकिरहेका थिएनन्। त्यसकारणले विश्वास तपाईँ र मेरो जीवनको निम्ति नित्यन्त आवश्यकताको कुरा हो। 21 हामी पढ्दछौ, तापनि यस किसिमको भूत चाहिँ प्रार्थना र उपवास बिना निक्लन्दैन। अनि दुष्ट आत्मा निकाल्दा उपवास र प्रार्थना हुन चाहिँ अति नै उत्तम कुरा हो। जब हामी कुनै व्यक्तिबाट दुष्ट आत्मा वा भूतात्मा निकाल्न कोसिस गर्छौ, त्योभन्दा पहिले तपाईँ र मैले आफैलाई तयारी गर्नको निमित्त उपवास सहित प्रार्थनामा बसेर यदि त्यो गर्यौं भने त्यो अति नै प्रभावशाली छुटकाराको समय हुनेछ अनि प्रभुको महिमा प्रकट भएको हामी देख्नेछौ। यसपछि निम्न पदहरूमा हामी देख्छौ, प्रभु येशूले आफ्नो मृत्यु र पुनरुत्थानको घोषणा गर्नुहुन्छ। यो चाहिँ तेस्रो पल्ट हो यो कुरा स्मरण गराउनु भएको। 22:23 भनिएको छ, उहाँहरू गालिलमा भेला हुँदा येशूले तिनीहरूलाई भन्नुभयो, मानिसको पुत्र मानिसहरूको हातमा सुम्पिनेछ अनि तिनीहरूले उसलाई मार्नेछन् तर तेस्रो दिनमा ऊ जीवित भई उठ्नेछ अनि तिनीहरू अत्यन्त दुखित भए। जब प्रभु येशूले आफ्नो मृत्यु र पुनरुत्थानको कुरा गर्नुभयो, ती आफ्ना चेलाहरू ती कुरा सुनेर अति नै दुखित भए। अनि निम्न पदहरूमा हामी देख्छौ, तिरो वा करको सम्बन्धमा मन्दिरको तिरो वा कर उठाउनेहरूले पत्रुससँग प्रश्न सोध्दछन्। 24 भनिएको छ, जब उहाँहरू कफर्नहुममा आउनुभयो, मन्दिरको कर उठाउनेहरूले पत्रुस कहाँ आएर भने, के तिमीहरूका गुरूले तिरो तिर्दैनन्? तिरो चाहिँ मन्दिरको सहयोगको लागि वार्षिक चन्दा जस्तो थियो। अनि 25-26 भनिएको छ, तिनले भने, हो तिर्नुहुन्छ। पत्रुस घरमा पसेपछि येशूले तिनलाई पहिले भन्नुभयो, सिमोन तिम्रो विचार के छ? पृथ्वीका राजाहरूले मसुल वा कर कोबाट उठाउँछन्? आफ्ना छोराहरूबाट कि अरूहरूबाट? अरूहरूबाट, पत्रुसले जवाब दिए। येशूले तिनलाई भन्नुभयो, उसो भए छोराहरूले त छुट पाएका रहेछन्। येशू पत्रुसलाई यो कुरा देखाउन कोशिश गरिरहेका थिए कि जसरी राजकीय घराना तिरो तिर्नबाट मुक्त हुन्थे, त्यसरी नै उहाँ परमेश्वरको पुत्रको रूपमा परमेश्वरको भवनको सहायताको लागि कर तिर्न कुनै बाध्य थिएन। अनि 27 पदमा भनिएको छ, तर तिनीहरू हामीबाट नचिडिउन् भन्ने हेतुले समुन्द्रमा गएर बल्छी हान र पहिले परेको माछा ल्याऊ, त्यसको मुख खोल्दा तिमीले एउटा चाँदीको सिक्का पाउनेछौ, त्यो लगेर तिम्रो र मेरो निम्ति तिनीहरूलाई देऊ। तिरो वा कर तिर्नको लागि पैसा पाउने तरिका निश्चय नै यो अनौठो तरिका थियो। अहिले हाम्रो प्रभुले जुन कुरा आदमले गुमाएका थिए त्यो कुरा पुनः प्राप्ति गर्नुभएको कुराको प्रदर्शन गर्नुहुन्छ। प्राणीहरू सृष्टिहरू उहाँप्रति आज्ञाकारी थिए। यो माछा साथै पत्रुसले उहाँको आज्ञाको पालन गर्यो। म विश्वास गर्छु कि परमेश्वरले आदमलाई उही अधिकार सबै सृष्टिमाथि दिनुभएको थियो, तर उसले यी सबै आफ्नो पापको पतनमा गुमाएथे। यसपछि अध्याय 18 पनि हामी बढ्नेछौ। यस अध्यायमा हामी पहिलो कुरा देख्नेछौ कि राज्यमा प्रवेश गर्नको निमित्त नयाँ जन्मको आवश्यक छ। 18:1 भनिएको छ, त्यही समय चेलाहरू येशूका आएर सोधे, स्वर्गीयको राज्यमा सबैभन्दा महान को हो? अनि 2 पनि भनिएको छ, उहाँले एउटा सानो बालकलाई नजिक बोलाएर तिनीहरूको माझमा उभ्याउनुभयो। अमित्र, यसले हामीलाई के भन्छ? यसले हामीलाई भन्दछ कि सानो बालक कुनै अप्ठ्यारो नमानी हिचकिचावट बिना प्रभु कहाँ आए। मर्कुश 10:14 प्रभुले भन्नुभयो, साना बाल बालिकाहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरोक, हाम्रा प्रभुले तिनीहरूलाई लिनुहुन्छ र तिनीहरूको बीचमा राख्नुहुन्छ। अनि 3 भनिएको छ, र भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, मन परिवर्तन भएर तिमीहरू साना बालकहरू जस्तो भएनौ भने कहिले स्वर्गीयको राज्यमा पस्ने छैनौ। यही कुरा प्रभुले युहना 3:3 यसरी प्रस्तुत गर्नुभएको छ, साँचो साँचो म तिमीहरूलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन। मित्र, यस पदमा विशेष जोड चाहिँ नयाँ जन्म हो। तपाईँ सानो बालक हुनै पर्छ यस अर्थमा कि तपाईँ नयाँ जन्म पाउनै पर्छ। जब तपाईँ नयाँ जन्म पाउनुहुन्छ, तपाईँ आत्मिक तरिकाले बालकको रूपमा जीवन चलाउन शुरू गर्नुहुन्छ। भनिएको छ, साँच्चै म तिमीहरूलाई भन्दछु, मन परिवर्तन भएर तिमीहरू साना बालकहरू जस्ता भएनौ भने कहिले स्वर्गीयको राज्यमा पस्ने छैनौ। अर्को विशेषता हामी के देख्छौ भने, साना बालकहरू निष्कपट र सोझा खालका हुन्छन्। तिनीहरू पहिला हुन खोज्दैनन्। तिनीहरू निर्दोष र नम्र र विश्वास गर्ने मनका हुन्छन्। हामी परमेश्वरको राज्यमा सहभागी हुन चाहन्छौ भने साना बालकहरूका यी गुणहरू हामीलाई आवश्यकता छन्। 4 भनिएको छ, जसले यो सानो बालक जस्तै आफूलाई नम्र तुल्याउँछ, त्यही स्वर्गीयको राज्यमा सबैभन्दा महान हुनेछ। 5:6 भनिएको छ, जसले मेरो नाउँमा एउटा यस्तो बालकलाई ग्रहण गर्छ, त्यसले मलाई ग्रहण गर्छ, तर जसले ममाथि विश्वास गर्ने यी सानाहरू मध्ये एकजनालाई पाप गर्न लाउँछ, बरु त्यसको गलामा ठूलो जातोको ढुङ्गा बाँधेर त्यसलाई गहिरो समुद्रमा डुबाइदिन असल हुन्छ। यहाँ उल्लेख भएको बाधाको अर्थ चाहिँ ठोक्कर खान लगाउनु अर्थात पापमा डोर्याउनु हो। येशू यसलाई कडा भाषामा निन्दा गर्नुहुन्छ। अनि 6 भनिएको छ, तर जसले ममाथि विश्वास गर्ने यी सानाहरू मध्ये एकजनालाई पाप गर्न लाउँछ, बरु त्यसको गलामा ठूलो जातोको ढुङ्गा बाँधेर त्यसलाई गहिरो समुद्रमा डुबाइदिन असल हुन्छ। मित्र, आज हाम्रो साक्षीको जीवन साना आत्मिक बालक वा भर्खरै नयाँ जन्म पाएका विश्वासीहरूप्रति कस्तो छ? यो आशिषको कुरा छ कि अभिशापको? अनि 7-8 हामी पढ्छौ, पाप गर्न लाउने परीक्षाहरूका निम्ति यस संसारलाई धिक्कार। पाप गर्न लाउने परीक्षा त आउँछ नै, तर धिक्कार त्यस मानिसलाई जसद्वारा पाप गर्न लाउने परीक्षा आउँछ। तिम्रो हात वा खुट्टाले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई काटी मिल्काइदेऊ। दुवै हात वा दुवै खुट्टा साथ अनन्त आगोमा फालिनु भन्दा त बरु लुलु वा लङ्गडो भएर जीवनभित्र पस्नु तिम्रो निम्ति असल हुन्छ। अमित्र, यो भन्दा कठोर भाषा अरू कुनै छ जस्तो मलाई लाग्दैन। र 9-10 पदमा भनिएको छ, तिम्रो आँखाले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई निकालेर फालिदेऊ। दुवै आँखा साथ नरकको आँखामा फालिनु भन्दा त बरु कानो भएर जीवनभित्र पस्नु, अन्धो भएर जीवनभित्र पस्नु तिम्रो निम्ति असल हुन्छ। होसियार रहौ, तिमीहरूले यी सानाहरू मध्ये एकजनालाई पनि हेला नगर, किनभने म तिमीहरूलाई भन्दछु स्वर्गीयमा तिनीहरूका दूतहरूले स्वर्गीयका मेरा पिताको दर्शन सदैव गरिरहन्छन्। मित्र, हाम्रा प्रभुले भन्नुहुन्छ कि हामीले यी सानाहरू मध्ये एउटालाई पनि हेला गर्नु हुँदैन। जब तिनीहरू मध्ये एकजना मर्छ, उसको आत्मा तुरन्तै परमेश्वरसँग हुन जाँदछ। सबै साना बालकहरू स्वर्गीयमा जान्छन्। यदि हामीले सानो आफ्नो बालकलाई गुमाएका छौं भने यो कुरा थाहा पाउन तपाईँ र मेरो निम्ति महान सान्त्वना हुनुपर्छ। तिनीहरू स्वर्गीयमा जान्छन् किनभने तिनीहरू निर्दोष भएको कारणले होइन, वा तिनीहरू तपाईँका बच्चा भएको कारणले होइन, तर तिनी स्वर्गीयमा जान्छन् किनभने येशू तिनीहरूको निम्ति पनि मर्नुभयो। हजुर, त्यही नै येशू यहाँ बोलिरहनु भएको छ, बताइरहनु भएको छ। तिनीहरूलाई विरोध नगर, घृणा नगर, तिनीहरूलाई मौका आउन देऊ। यद्यपि तिनीहरू मरे तापनि तिनीहरूको आत्मा परमेश्वरसँग हुन जानेछ। त्यसकारण आफ्ना बालकहरूलाई गुमाउने आमा बाबु, आफ्ना बच्चाहरूको अनन्तकालीन आश्वासन तपाईँमा र मेरोमा हुनुपर्दछ। राजा दाउदले यसको बारेमा थाहा पाएका थिए। जब बर्सेबा पट्टिको छोरा बिरामी पर्यो, तिनी आफ्नो साना बालकप्रति थुप्रै चिन्तित रहे। हामीसँग यसको रेकर्ड 2 सामुएल 12:15-23 पदमा छ। तर जब बालक मर्यो, तिनी उठे र नुहाए र परमेश्वरको भवनमा गए र उहाँलाई आराधना गरे। उसका सेवकहरू यो देखेर छक्कै परे, अनि दाउदले तिनीहरूलाई यसरी जवाब दिए, जब बालक अझै जीवितै थिए म उपवास बसे र रोए, जब बालक जिउँदो थियो तब परमप्रभुले ममाथि अनुग्रह गर्नुहुन्छ र बालक बाँच्दछ होला भनी विचार गरेर म उपवास बसे र रोए, तर अब त्यो मरिहाल्यो त मैले किन उपवास बस्ने? के म फेरि त्यसलाई फर्काइ ल्याउन सक्छु र म त्यस कहाँ जानेछु? तर त्यो म कहाँ आउने छैन। मित्र, उससँग त्यो विश्वास थियो कि एक दिन तिनीसँग दाउद पनि मिल्न जानेछन्। यो अति नै महान सत्यता हो। बालकहरूप्रति प्रभु येशूको आदर र प्रेमको नोट गर्न महत्वपूर्ण कुरा हो। हामी पनि येशूको नमूना लिएर कहिले कोही बालकलाई हेला र घृणा अथवा त्यसप्रति कुनै प्रकारको कुव्यवहार नगरौं। यसपछि हामी देख्छौ हराएको भेडाको दृष्टान्त। 18:11 पदमा भनिएको छ, किनभने मानिसको पुत्र हराएकोलाई बचाउन आएको हो। यो दृष्टान्त लुका 15 अध्यायमा उल्लेखित हराएको भेडाको दृष्टान्तबाट फरक छ। यस दृष्टान्तको कुञ्जी शब्द बचाउ हो, अनि लुका 15मा जोड चाहिँ हराएकोलाई पाउन खोज्न हो, र यहाँ मती 18 अध्यायमा चाहिँ जोड चाहिँ हराएकोलाई बचाउनु हो। 12-13 पदमा पढ्छौ, तिमीहरू के विचार गर्छौ? कोही मानिसका 100 भेडामा एउटा भट्केर गए भने उसले 19 छोडेर पर्वत हुँदो गएर त्यस भट्केर जाने एउटालाई खोजी गर्न जाँदैन र? यदि उसले त्यसलाई भेटायो भने साँच्चै म तिमीहरूलाई भन्दछु ती भट्केर नजाने 19 भन्दा त्यस एउटाको लागि ऊ बढी रमाउने छ। अहिले यो कुराको ध्यान दिनुहोस् कि कसरी उहाँले यसलाई अन्त गर्नुहुन्छ। उहाँ अझै साना बालकहरूको सम्बन्धमा सोचिरहनु भएको छ। 14 पदमा भनिएको छ, यसरी नै स्वर्गीयमा हुनुहुने तिमीहरूका पिताको यो इच्छा छ कि सानाहरू मध्ये एकजना पनि नष्ट नहोस्। उहाँले तिनीहरूलाई ख्याल वास्ता गर्नुहुन्छ जबसम्म तिनीहरू उत्तरदायित्वको उमेर समूहमा आइपुग्दैनन्। तर हामी आमा बुबा तिनीहरूलाई ख्रिष्ट कहाँ डुर्याउने कुरामा उत्तरदायी छौ। यसपछि निम्न पदहरूमा हामी देख्छौ, मण्डलीमा आचरणको लागि विधि र व्यवस्था। 15 पदमा भनिएको छ, तिम्रो भाइले तिम्रो विरूद्धमा अपराध गर्यो भने गएर तिमीहरू दुई मात्र हुँदा त्यसको दोष देखाइदेऊ। त्यसले तिम्रो कुरा सुन्यो भने तिम्रो भाइ आफ्नो भयो। यदि उसले तपाईँको विरूद्धमा पाप गर्यो भने तपाईँ तिनी कहाँ जानुपर्छ र त्यो कुरा बताइदिनुपर्छ। सम्मुखमा कुरा गरिदिनुपर्छ। यो पदले चाहिँ विश्वासितद्वारा गरेको पापको बारेमा बताइरहेको छ। हामीले त्यससित प्रेम र नम्रतामा बोल्नुपर्छ। हामीले यसो गर्छौं भने प्राय जसो हामी आफ्नो भाइसित मेलमिलाप गर्न पाउँछौ। अनि 16-17 पदमा भनिएको छ, तर त्यसले सुनेन भने आफ्नो साथ अरू एक वा दुईजनालाई लैजाऊ र दुई अथवा तीन साक्षीद्वारा प्रत्येक कुरा पक्का होस्। यदि त्यसले तिनीहरूका कुरा पनि सुन्न इन्कार गर्यो भने मण्डलीलाई भन, त्यसले मण्डलीको बात पनि सुन्न इन्कार गर्यो भने त्यो तिम्रो लागि विधर्मी र कर उठाउने सर पापी होस्। त्यहाँ केही मानिसहरू छन् जो समस्यालाई निवारण गर्न केही नगरी छोपछाप गर्न चाहन्छन्। प्रभुले यही तरिकाले त्यो कुरासँग व्यवहार गर्नुभएको छैन। यदि दुई विश्वासीहरू बीच समस्या छ, मनमुटाव छ भने त्यो शान्तिपूर्वक प्रेम भावमा आपसमा एक दुईजना लिएर तिनीसँग मिलाउनु पर्छ। यदि एकजनाले त्यो कुरामा मिल्न मान्दैन भने यसलाई समुदायको बीचमा लान आवश्यक छ, र त्यसले समुदायको बात पनि सुन्न इन्कार गर्छ भने त्यो समस्यालाई मण्डलीमा अन्तिम अधिकारीको हातमा लिनुपर्छ, अर्थात मण्डलीबाट निकाल्नुपर्छ। अनि त्यस मण्डलीका सदस्यहरूले त्यससँग केही कुरामा सम्बन्ध राख्नु हुँदैन। तैपनि यस्तो कड़ा अनुशासनको उद्देश्य चाहिँ भाइको आत्मा नष्ट पार्ने होइन, तर त्यसलाई फेरि पश्चातमा ल्याउनु हो र त्यसको निम्ति निरन्तर प्रार्थना गर्नुपर्छ। प्रभुले अन्त्यमा यस विषयको सम्बन्धमा भन्नुहुन्छ, 18 पदमा, साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले पृथ्वीमा जे बाँध्दछौ त्यो स्वर्गीयमा बाँधिनेछ, अनि तिमीहरूले पृथ्वीमा जे फुकाउँछौ त्यो स्वर्गीयमा फुकाइनेछ। यो चाहिँ मण्डलीको पूरा अधिकार छ। अनि 19-20 पदमा भनिएको छ, फेरि म तिमीहरूलाई भन्दछु, पृथ्वीमा तिमीहरूमध्ये दुईजना कुनै कुरामा सहमत भए केही माग्यौ भने त्यो स्वर्गीयमा मेरो पिताद्वारा तिमीहरूका निम्ति हुनेछ। किनकि जहाँ दुई कि तीनजना मेरो नाउँमा भेला हुन्छन् त्यहाँ म तिनीहरूका माझमा हुनेछु। साँचो संयुक्त प्रार्थना हुनुको निम्ति प्रार्थनाको कुरामा हामी सहमत हुनुपर्छ। हाम्रा प्रार्थना विशेष केही एउटा कुरा वा कुराहरूको निम्ति हुनुपर्छ जुन कुराको विषयमा हाम्रो मन एकै छ। संयुक्त प्रार्थना हुनलाई दोस्रो आवश्यक कुरा हो हाम्रो प्रार्थना येशूको नाउँमा हुनुपर्छ। यदि हामीहरू साँच्चै नै सहमत भई उहाँको नाउँमा सँगसँगै प्रार्थना गर्छौं भने हामीले मागेको कुरा उहाँले उत्तर दिनुहुनेछ। यदि परमेश्वरले हाम्रो विन्ती सुन्नु भएन भने त्यसको एउटा कारण यही हुन सक्छ कि हामीले ठिकसँग प्रार्थना गरेका छैनौ। यसपछि हामी येशूको क्षमाको लागि नयाँ शर्तको बारेमा देख्छौ। 21 पदमा भनिएको छ, तब उहाँका आएर पत्रुसले भने, प्रभु मेरो भाइले कतिपल्ट मेरो विरूद्धमा अपराध गरे, मैले त्यसलाई क्षमा गर्ने के 7 पल्टसम्म? पत्रुसले सोचे कि जब तिनले यो भने तिनी दिलदार बनिरहेका थिए, किनभने रब्बीहरूको वा यहुदी गुरूहरूको अनुसार तपाईँले खालि 2-3 पल्ट क्षमा गर्नु पर्दथ्यो। सिमन पत्रुस 7 पल्ट क्षमा दिन इच्छुक थिए, तर येशूको नयाँ रायको तुलनामा पत्रुसको उदारता एक किसिमले कन्जुसी थियो। अनि 22 पदमा भनिएको छ, येशूले तिनलाई भन्नुभयो, म तिमीलाई भन्दछु 7 पल्ट होइन तर 70 × 7 पल्ट, यसको मतलब 490 पल्ट। त्यस बेलासम्म हरेक मामला मिलाइसकिने थियो। यो कम समय होइन, 490 पल्ट सीमित हुनेछ। भन्नुको मतलब हामीले निरन्तर क्षमा दिनु पर्दो रहेछ। अनि 23-26 पदमा हामी पढ्छौं, यसै कारण स्वर्गीयको राज्य एउटा राजासँग तुलना गर्न सकिन्छ जसले आफ्ना नोकरहरूसँग हिसाब लिने इच्छा गरे। जब तिनले हिसाब लिन लागे, 10,000 सुनका सिक्का ऋण लिने एकजना तिनी कहाँ ल्याइयो, तर त्यस मानिसले तिन नसक्दा त्यसका मालिकले त्यसलाई र त्यसका स्वास्नी र छोराछोरी र त्यसका सबै थोक बेची ऋण चुकाउने हुकुम दिए। तब त्यस नोकरले घुँडा टेकी तिनका पाउमा परेर भन्न लागे, मालिक ममा धैर्य गर्नुहोस्, म तपाईँको सबै ऋण चुक्ता गरिदिनेछु। म अनुमान गर्दछु कि तिनले आफ्नो ऋण किस्ता किस्तामा तिर्न चाहन्थे। तर 27 पदमा हामी पढ्छौ, तब त्यस नोकरका मालिकले ठिट्याएर त्यसलाई छोडिदिए र त्यसको ऋण माफी गरिदिए। मलाई लाग्छ हाम्रा प्रभुले यहाँ हास्यास्पद नमूना आफ्नो विषयलाई प्रमाण गर्न प्रयोग गरिरहनु भएको छ। यस व्यक्तिले तिर्नुपर्ने करिब 12 लाख डलर थियो। कसैलाई माफ गर्ने यो धेरै पैसा थियो, होइन र? अनि 27 पदमा हामी पढ्छौं, तब त्यस नोकरका मालिकले ठिट्याएर त्यसलाई छोडिदिए र त्यसको ऋण माफी गरिदिए। 28 पदमा, तर त्यस नोकरले निस्केर जाँदा आफ्नो संगी नोकर मध्ये एकजनालाई भेट्यो, जो त्यसको 100 चाँदीका सिक्काको ऋणी थियो। उसलाई घोक्रोमा पक्रेर त्यसले भन्यो, तेरो ऋण तिरिहाल। 100 दिनार चाहिँ करिब 17 डलर हुन्थ्यो, अहिले त्यो 12 लाखसँग तुलना गर्नुहोस्। अनि 29-35 पदमा भनिएको छ, तर त्यसको संगी नोकरले घोप्टो परेर त्यसलाई बिन्ती गर्यो, म माथि धैर्य गर, म तिमीलाई सबै तिरिदिनेछु। तर त्यो मानेन र गएर ऋण नतिरिन्जेलसम्म उसलाई झ्यालखानामा हालिदियो। त्यसका संगी नोकरले यी सब देखे र तिनीहरू अति दुखित भए। तिनीहरूले गएर यी सब घटना आफ्नो मालिकलाई बताइदिए। तब मालिकले त्यस नोकरलाई आफू कहाँ बोलाएर भने, ए दुष्ट नोकर, तैले मसँग बिन्ती गरिस् र मैले तलाई तेरो ऋण माफी गरिदिए। मैले तमाथि दया गरे झैं तैले पनि तेरो संगी नोकरमाथि दया गर्नुपर्ने थिएन। तब त्यसका मालिकले क्रोध भएर त्यसलाई सबै ऋण नतिरिन्जुल दण्ड दिनेहरूका हातमा सुम्पिदिए। तिमीहरूले आफ्नो भाइलाई आफ्नो हृदयदेखि क्षमा गरेनौ भने स्वर्गीयमा हुनुहुने मेरो पिताले पनि तिमीहरूसँग त्यसै गर्नुहुनेछ। मित्र, यो दृष्टान्तको नोकर जसलाई त्यति ठूलो ऋण क्षमा गरियो तर उसले अर्कोलाई सानो ऋणमा क्षमा गर्न मानेन, बरु झ्यालखानमा हालिदिए, यसले चाहिँ क्षमाको सिद्धान्तको नमूना दिन्छ। यो यस अनुच्छेदमा प्रदर्शित गरिएको नयाँ सिद्धान्त हो। मित्र, सबै मानिसहरूको ऋण अर्थात पापको हिसाब गरिराख्नु भएको थियो। हाम्रा पापको कारणबाट तिर्नुपर्ने हाम्रो ऋण त्यही पहिलो नोकरको ऋण जस्तै थियो। त्यो अति नै ठूलो समझदेखि बाहिरको ऋण थियो। हामी कुनै पनि असल कामबाट वा कुनै कुराबाट त्यो ऋण तिर्न कहिले पनि सक्दैनथ्यौं, तर परमेश्वरले आफ्नो अपार दयाले गर्दा हाम्रो ऋण पूरै माफी गरिदिनु भएको छ। यसकारण हामीले जसले यत्रो ठूलो माफ पाएका छौं अरूहरूलाई पनि कसरी दया नदेखाउने त? त्यसकारण हामीले आफ्ना भाइलाई शब्दले मात्र होइन तर हृदयदेखि क्षमा गरौं, व्यवहारमा क्षमा गरौं, सितैमा पायौं सितैमा दिऊ। प्रभु हामी सबैलाई आजको यो परमेश्वरको वचन अध्ययनद्वारा आशिष दिएको हुन्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।